الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا سيدي يا رسول الله، وعلى آليك وأصحابك يا سيدي يا حبيب الله. الصلاة والسلام عليك يا سيدي يا نبي الله، وعلى آليك وأصحابك يا سيدي يا نور الله. الحمد لله تعالی، ہم سیرت مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے پروگرام میں شریک ہیں. گزشتہ پروگرامز کے اندر ہم نے نبی پاک صلی اللہ علیہ وسلم کے مبارک نام، میرے آقا علیہ السلام کے خوبصورت بچپن، حضور کریم صلی اللہ علیہ وسلم کی شاندار جوانی، سفر ہجرت اور اس طرح کے دیگر مختلف سیرت کے پہلوؤں پر کلام کیا. آج کے ہمارے اس پروگرام کے اندر ہم سیرت کے جس خوبصورت پہلو پر گفتگو کریں گے، وہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ صحابہ کرام رضی اللہ تعالیٰ عنہم کی محبت اور حضور کریم صلی اللہ علیہ وسلم سے عشق کی داستانیں ہیں، جو صحابہ کرام رضی اللہ تعالیٰ عنہم نبی پاک صلی اللہ علیہ وسلم پر اپنی جان، اپنا مال، اپنی عزت و آبرو سب قربان کر دیتے تھے. ان صحابہ کرام رضی اللہ تعالیٰ عنہم کے بارے میں آج ہم جاننے کی کوشش کریں گے. نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی جو محبت ہے، اگر کسی صاحب ایمان کے دل میں معاذ اللہ نہ ہو تو اس کا ایمان کامل نہیں ہوتا. نبی پاک صلی اللہ علیہ وسلم کی محبت ایمان کی اساس ہے. ایک شخص معاذ اللہ حضور کریم صلی اللہ علیہ وسلم سے محبت رکھتا ہی نہیں ہے اور ثم معاذ اللہ بغض رکھتا ہے، تو ایسا بندہ اگر ساری زندگی حج کرتا رہے، ساری زندگی عمرے کرتا رہے، ساری زندگی روزے رکھتا رہے، نمازیں پڑھتا رہے، جتنی مرضی خیراتیں دے دے، جتنی مرضی زکاتیں ادا کر دے، خدا کی بارگاہ کے اندر کسی چیز کو قبول نہیں کیا جائے گا. محمد کی محبت دین حق کی شرط اول ہے، اسی میں ہو اگر خامی تو سب کچھ نامکمل ہے. میرے آقا علیہ السلام کی محبت کے بغیر نہ ایمان کامل ہے، نہ عبادات کامل ہے، کچھ بھی کامل نہیں ہے. نبی پاک علیہ السلام کی محبت جو ہے، یہ ایمان کی اساس ہے. اگر یہ محبت دل میں نہیں ہوگی تو زندگی بھی ضائع ہے اور آخرت کے اندر بھی رسوائی ہے. صحابہ کرام رضی اللہ تعالیٰ عنہم جنہوں نے نبی پاک صلی اللہ علیہ وسلم سے محبت کی اور بے پناہ کی، بے پناہ کی، کہ ہم ویسی محبت کا تصور بھی نہیں کر سکتے. جس انداز سے اور جس وارفتگی سے وہ اپنی جانوں کو حضور پر قربان کرتے تھے، اور جن حالات میں اور جس وقت انہوں نے اپنی جانوں کو قربان کیا، ہم تصور نہیں کر سکتے. ایک وجہ جو علماء کرام نے لکھی ہے کہ صحابہ کرام رضی اللہ تعالیٰ عنہم کی جو محبت اور جو وارفتگی تھی، اس محبت و وارفتگی نے ان کے مقام اور ان کی عظمت کو بڑھایا ہوا تھا. ہم دیکھتے ہیں کہ سرکار دو جہاں صلی اللہ علیہ وسلم کا فرمان ہے جس کا مضمون یہ ہے کہ ان کا جو صدقہ ہے، یعنی صحابہ کرام کا جو صدقہ کرنا ہے، وہ معمولی سا بھی صدقہ کرتے ہیں، ہمارے یعنی جو ہم لوگ ہیں، ہمارے احد پہاڑ سونا صدقہ کرنے سے بھی ان کا معمولی صدقہ زیادہ ہے. کیوں زیادہ ہے؟ اس لیے کہ انہوں نے اس وقت حضور کریم صلی اللہ علیہ وسلم کا ساتھ دیا جب حالات بڑے خراب تھے، پریشانیاں تھیں، تکلیفیں تھیں. ہمیں دین اسلام یوں ملا ہے کہ ہم مسلمانوں کے گھروں میں پیدا ہوئے ہیں، ہمیں تکلیفیں نہیں دیکھنی پڑی، ہمیں عبادت کے لیے مسجد جانے کے لیے لوگوں کے تانے نہیں سننے پڑتے، ہمیں سجدہ کرنے، خدا کی بارگاہ میں جھکنے کے لیے لوگوں کا ظلم نہیں سہنا پڑتا. ہم اطمینان سے اٹھتے ہیں، مسجد میں جاتے ہیں، خدا کو سجدہ کرتے ہیں. اس وقت جن لوگوں نے حضور کا کلمہ پڑھا اور نبی پاک صلی اللہ علیہ وسلم کا ساتھ دیا تھا، وہ حالات وہ تھے کہ اس وقت سجدہ کرنے پہ گردنیں اتار دی جاتی تھی، اس وقت کعبے کے سامنے کھڑے ہو کر نماز پڑھنے پر کفار کی طرف سے ستایا جاتا تھا، مارا جاتا تھا، زد و کوب کیا جاتا تھا. خدا کا نام بلند آواز سے کوئی لیتا تھا تو وہ لوگ پیچھے پڑ جاتے تھے. نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پر ایمان لے آنے کا اگر کوئی بندہ کسی کے سامنے تذکرہ کر بیٹھتا تھا تو وہ کفار اس بندے کو دنیا سے بھیج دیتے تھے، یعنی قتل تک کی نوبت آ جاتی تھی. تو یہ وہ حالات تھے کہ جن حالات کے اندر ان لوگوں نے کلمہ پڑھا. ہم مسلمان ماں باپ کے گھر میں پیدا ہوتے ہیں، اطمینان سے زندگی گزارتے ہیں، عبادات کرتے ہیں، اعمال صالحہ کرتے ہیں، نیکی کی دعوت دیتے ہیں، لوگوں کو دین بتاتے ہیں، دین سکھاتے ہیں، خود بھی عمل کرتے ہیں، کسی چیز میں پریشانی نہیں ہے. مگر ان لوگوں نے جب دین اور اسلام اور نبی پاک صلی اللہ علیہ وسلم کا کلمہ پڑھا ہے تو وہ حالات مختلف تھے. اور انہی حالات کی بنیاد پر، کہ ان حالات کے اندر کہ جب ہجرت کا بھی موقع آتا ہے تو وہ اپنے گھروں کو، اپنے مال و اسباب کو، اپنی جائیداد کو، اپنے مال و متاع کو، اپنے کاروبار کو، سب کو چھوڑ کر وہ وہاں سے چلے جاتے ہیں اور مدینہ منورہ حضور کریم صلی اللہ علیہ وسلم کے ساتھ قیام کرتے ہیں. یہ وہ بڑی بڑی قربانیاں کہ ہم تصور تک نہیں کر سکتے. یہ تو اتنا بیان کیا گیا، مگر اس کے علاوہ اگر ہم وہ پڑھیں کہ جو صحابہ کرام رضی اللہ تعالیٰ عنہم پر ظلم ہوئے، और जो उनको सताया गया उसका तसव्वुर करके इंसान का जिस्म कांपने लगता है। तो ये वो सारी चीज़ें थी कि जिन्होंने उनकी अजमत को बढ़ाया था, और वो ये सब सिर्फ और सिर्फ नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में कर गुजरते थे, हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम के नाम पर अपनी जानों को कुर्बान करते थे। तो बात यह है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की जो मोहब्बत है इसके बगैर ईमान कामिल नहीं है, और सहाबाए किराम ने बेहतरीन अंदाज के अंदर और लाजवाल ऐसी दास्तानें कायम की हैं कि जो हमें बताती हैं कि हुजूर करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से मोहब्बत करनी कैसे। जंगों का मौका है, गज़वों के मौके आते हैं तो सहाबाए किराम रज़ियल्लाहु तआला अन्हुम अपनी जानों को कुर्बान करते हैं। एक वाक्य आपके सामने अर्ज़ करता हूँ, हज़रत सैदुना अनस रज़ियल्लाहु तआला अन्हु बताते हैं कि गज़वाए उहद के अंदर हज़रत सैदुना अबू तलहा रज़ियल्लाहु तआला अन्हु, मशहूर सहाबी रसूल हैं, हज़रत अबू तलहा रज़ियल्लाहु तआला अन्हु ढाल लेकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने सरापाए ढाल बने हुए थे, यानी हुजूर का दिफा कर रहे थे और हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने सरापाए ढाल बने थे। हज़रत सैयदना अबू तलहा रज़ी अल्लाह तआला ने इतनी ज़बरदस्त तीर अंदाजी करते थे, यानी अब तीर मारने के अंदर बड़े माहिर थे, कि नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का दिफा करते हुए और ग़ज़वाए उहद लड़ते हुए आपके हाथ में दो तीन कमानें टूट गई थी, यानी जिस कमान के अंदर तीर लगा के तीर मारा जाता है दो तीन कमानें आपके हाथ में टूट गई। और जब कोई शख्स तीरों का जो भरा हुआ तरकिश होता है उसको लेकर गुजरता था तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे कि ये तीर अबू तलहा के सामने डाल दो कि वो तीर अंदाजी कर रहे हैं। हज़रत अनस रदी अल्लाह तआला नो फरमाते हैं कि जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम गर्दन उठाकर कुफार को देखने लगते, मैदान जंग का जायजा लेने लगते, तो हज़रत अबू तलहा रदी अल्लाह तआला अन्हो अर्ज़ करते कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझ अबू तलहा के माँ बाप आप पर कुर्बान, यानी अबू तलहा के माँ बाप आप पर कुर्बान, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम गर्दन उठाकर ना देखें कहीं कोई तीर आप तक ना आ जाए। आप सल्लल्लाहु अलैहि वसल्लम पर कुर्बान होने के लिए आपके खादिम का गला मौजूद है, मैं हूँ, मुझ पर तीर आए, जो तीर मारा जाए मेरे गले पर आकर लगे, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम आप अपनी गर्दन को ऊंचा ना फरमाएं, मैं आगे हूँ, जो तीर आए वो आपके खादिम के गले पर लगे, आपसे पहले आपके खादिम का गला मौजूद है। ये बेपनाह मोहब्बत थी कि अपनी जान तक की कुर्बानी देने के लिए सहाबाए किराम रज़ी अल्लाह तआला अन्हुम दरीग नहीं फरमाते थे। इसी गज़वा के अंदर, यानी गज़वाए उहद के अंदर, हज़रत सैयदुना शम्मास बिन उस्मान रदी अल्लाह तआला नो ये भी बड़ी जानिसारी के साथ लड़ते रहे। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम दाएं बाएं जिधर भी देखते हर तरफ हज़रत शम्मास रदी अल्लाह तआला नो नज़र आ रहे थे, यानी इधर भी उधर भी, कभी इधर लड़ते हैं कभी उधर लड़ते हैं, हर तरफ जा जाकर कुफार का मुकाबला कर रहे हैं और लड़ते जा रहे हैं, तलवार अपनी इस्तेमाल करते हैं और नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की ढाल बनकर मेरे आका अलैहिस्सलाम का दिफा करते हैं और इतना लड़े कि ज़ख्मों से चूर होकर एक दिन और एक रात के बाद आप रदी अल्लाह तआला अन्हु शुहदाए उहद के अंदर शुमार हो गए, यानी आपकी शहादत हो गई और आप शहीद होकर सुरखरू होकर अपने रब की बारगाह में हाजिर हो गए। आपने अपनी जान नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के दिफा के अंदर अल्लाह की राह में कुर्बान कर दी। इसी तरह हज़रत सैयदुना अनस बिन नदर अंसारी रदी अल्लाह तआला अन्हु ये लड़ते लड़ते एक जगह पर पहुंचे। आप जानते होंगे कि गज़वाए उहद के अंदर ये अफवाह फैला दी गई थी कि माज़ अल्लाह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम शहीद हो गए। तो हज़रत सैयदना अनस बिन नदर रदी अल्लाह तआला ने ये लड़ते लड़ते जब एक तरफ पहुंचे तो वहाँ पर कुछ सहाबाए किराम या कुछ मुसलमान जो थे वो मायूस होकर बैठे हुए थे। आपने उनसे वजह पूछी क्या हुआ, तो उन्होंने कहा कि अब हम लड़कर क्या करेंगे, यानी जो वो बैठे सहाबा थे, अब हम लड़कर क्या करेंगे, जिनके लिए लड़ते थे वो तो शहीद हो गए, क्योंकि वो अफवाह उन तक भी पहुंच चुकी थी कि माज़ अल्लाह नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को शहीद कर दिया गया। तो कहा कि अब हम लड़के क्या करेंगे, तो आप रदी अल्लाह तआला उन्होंने, यानी हज़रत अनस बिन नदर रदी अल्लाह तआला उन्होंने फरमाया कि अगर वाकई रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम शहीद हो चुके हैं तो फिर तुम ये बताओ कि हम उनके बाद जिंदा रह के क्या करेंगे, हमें भी मर जाना चाहिए, हमें भी शहीद हो जाना चाहिए, हमें भी इस दुनिया से चले जाना चाहिए, कि तुम ये कह रहे हो कि जिनकी खातिर लड़ते थे वो शहीद हो गए तो अब हम क्या करें, तुम ये देखो कि जब वो इस दुनिया में अगर शहीद हो गए और ज़ाहरी तौर पर नहीं रहे तो फिर हमने इस दुनिया में ज़िंदा रह के क्या करना है। दीगर को दावत दी कि उठो और लड़ो और कुफार का मुकाबला करो। तो नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम पर जानिसारी का आलम यह था कि जब अगर वो दुनिया से जा चुके और अगर वो शहीद हो चुके और अगर वो ज़ाहरी पर्दा फरमा चुके तो फिर हमने उनके बाद ज़िंदा रह के क्या करना है। ये जज्बा था, ये वारफ्तगी थी और ये वो सच्चा इश्क था जो उन सहाबाए किराम रदी अल्लाह तआला अन्हुम के दिलों के अंदर रोशन था। यही نبی پاک صلی اللہ علیہ وسلم کی محبت کا ایک اور واقعہ وہ یہ ہے کہ صلح حدیبیہ مشہور واقعہ ہے۔ اس صلح حدیبیہ کے سال قریش نے حضرت سیدنا عروہ بن مسعود رضی اللہ تعالیٰ عنہ، جنہوں نے اس وقت تک کبھی کلمہ نہیں پڑھا تھا، یہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے پاس آئے اور کفار کی طرف سے سفیر بن کے، امبیسڈر بن کے نبی پاک صلی اللہ علیہ وسلم کی بارگاہ میں آئے۔ حدیبیہ کا مقام تھا، حضور کریم صلی اللہ علیہ وسلم کی بارگاہ میں آئے۔ جب یہ پہنچے تو انہوں نے نبی پاک صلی اللہ علیہ وسلم کو دیکھا کہ حضور کریم صلی اللہ علیہ وسلم وضو فرما رہے ہیں۔ جب وضو فرماتے ہیں تو صحابہ کرام رضی اللہ تعالیٰ عنہم میرے آقا علیہ الصلوۃ والسلام کے جسد اقدس، چہرہ مبارک، دست مقدس، ان کو لگ کر اور چھو کر جو قطرے نیچے آ رہے ہیں ان قطروں کو حاصل کرنے کے لیے اس طرح تیزی سے لپکتے اور دوڑتے ہیں کہ حضرت عروہ کہتے ہیں کہ ایسا لگتا تھا کہ جیسے یہ آپس میں لڑ پڑیں گے، جیسے ہی آپس میں لڑ پڑیں گے، یہ اتنی دوڑ کے ساتھ اور اتنی تیزی کے ساتھ لپکتے ہیں۔ اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کا جو غسالہ مبارکہ ہے، جو نبی پاک علیہ الصلوۃ والسلام کے بدن کو چھو جانے والے مشرف اور مبارک قطرات ہیں، ان کو حاصل کرنے کے لیے صحابہ کرام دوڑتے ہیں، اور یوں کیا کرتے ہیں کہ وہ قطرات لیتے ہیں اور اپنے جسم پر مل لیتے ہیں۔ یہی حضرت عروہ رضی اللہ تعالیٰ عنہ، انہوں نے ایک اور منظر دیکھا، اور وہ منظر دیکھ کر یہ بیان کرتے ہیں کہ جب ان کے نبی نبی کریم صلی اللہ علیہ وسلم لعاب مبارک ڈالتے ہیں تو صحابہ کرام رضی اللہ تعالیٰ عنہم اسے اپنے ہاتھوں میں لے کر تبرک کے لیے اپنے ہاتھوں پر اور اپنے چہروں پر اور اپنی جلد پر مل لیتے ہیں۔ یہ ان صحابہ کا عشق تھا، یہ ان کی محبت تھی، یہ ان کی وارفتگی تھی، اور نبی پاک علیہ الصلوۃ والسلام کی بے پناہ عقیدت تھی کہ حضور لعاب ڈالتے ہیں تو وہ صحابہ کرام اپنے ہاتھوں میں لیتے ہیں، اپنے جلد پر، اپنے چہرے پر اور اپنے ہاتھوں پر مل لیتے ہیں۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے متعلق حضرت عروہ نے جو ایک اور چیز دیکھی وہ یہ تھی، آپ بیان کرتے ہیں کہ آپ صلی اللہ علیہ وسلم جب اپنے صحابہ کو کوئی حکم دیتے ہیں، کوئی بات فرماتے ہیں، کسی چیز کا آرڈر کرتے ہیں، کوئی کام کرنے کا حکم دیتے ہیں، تو وہ صحابہ فوراً بغیر کسی توقف کے تعمیل کرتے ہیں اور بڑھ چڑھ کر نبی پاک علیہ الصلوۃ والسلام کے قول مبارک اور آپ کے حکم مبارک پر عمل کرنے کے لیے اپنی جان تک کو نثار کر جاتے ہیں، یعنی دوڑتے ہیں اور لپک کر نبی پاک علیہ الصلوۃ والسلام کا کام کرتے ہیں۔ اسی طرح ایک مزید چیز آپ بیان کرتے ہیں کہ وہ صحابہ تعظیماً، ادب کے ساتھ، احترام کے ساتھ اپنے نبی صلی اللہ تعالیٰ علیہ وسلم کی طرف آنکھ اٹھا کر نہیں دیکھتے، با ادب طریقے سے اپنی نظروں کو جھکا کر حضور کریم صلی اللہ علیہ وسلم کے سامنے بیٹھتے ہیں۔ اور جب یہ ساری باتیں آپ نے ان کفار کو جا کے بیان کی کہ میں نبی پاک صلی اللہ علیہ وسلم کے لشکر کو دیکھ کے آیا ہوں، ان کے صحابہ کو دیکھ کے آیا ہوں، تو میں نے یہ منظر دیکھے، اور یہ بیان کرنے کے بعد حضرت عروہ رضی اللہ تعالیٰ عنہ نے کفار قریش سے کہا کہ اے گروہ قریش، میں کیسر و کسرا اور نجاشی کے درباروں میں گیا ہوں۔ کیسر وہ کہ جو رومن امپائر کا بادشاہ ہوتے ہیں، کسرا وہ کہ جو پرشین امپائر کا بادشاہ، یعنی سلطنت ایران کا بادشاہ۔ کہا کہ میں سفیر ہوں اور میں بڑے بڑے بادشاہوں کے درباروں میں گیا ہوں، میں نجاشی کے پاس بھی گیا ہوں، میں کیسر و کسرا کے پاس بھی گیا ہوں، لیکن خدا کی قسم میں نے کسی بادشاہ کی اس کی قوم میں ایسی شان و شوکت اور ایسی قدر نہیں دیکھی جیسی شان میں نے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی دیکھی، کہ جو ان کے صحابہ اپنے نبی صلی اللہ علیہ وسلم کی قدر و منزلت اختیار کرتے ہیں۔ میں بڑے بڑے درباروں میں گیا ہوں اور بڑے بڑے امرا اور بڑے بڑے بادشاہوں کے پاس گیا ہوں، مگر وہ قدر وہاں میں نے نہیں دیکھی جو سرکار دو جہاں صلی اللہ علیہ وسلم کے صحابہ اپنے نبی کی تعظیم اور اپنے نبی کا ادب کرتے ہیں۔ یہ حضرت عروہ بن مسعود جو ابھی ایمان نہیں لے کر آئے، یہ ان کا تبصرہ ہے جو وہ نبی پاک صلی اللہ علیہ وسلم کے صحابہ کرام کے بارے میں کر رہے ہیں۔ اسی طرح حضرت سیدنا انس بن مالک رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک درزی نے نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی دعوت کی، حضور کو اپنے گھر انوائٹ کیا اور انویٹیشن دیا کہ نبی پاک صلی اللہ علیہ وسلم وہاں تشریف لے کے جائیں۔ حضرت انس رضی اللہ تعالیٰ عنہ بتاتے ہیں کہ میں بھی اس دعوت کے اندر نبی پاک صلی اللہ علیہ وسلم کے ساتھ حاضر ہوا اور حضور کریم صلی اللہ علیہ وسلم کے ساتھ وہاں پر گیا۔ درزی نے جب کھانا پیش کیا تو درزی نے آپ کے سامنے روٹی، کدو یعنی لوکی شریف اور گوشت کا سالن رکھا، تو حضرت انس رضی اللہ تعالیٰ عنہ بتاتے ہیں کہ میں نے دیکھا کہ نبی کریم صلی اللہ علیہ وسلم برتن سے کدو شریف تناول کر رہے ہیں اور تلاش کر کر کے نکال نکال کے کھا رہے ہیں، یعنی کدو شریف تناول کر رہے ہیں۔ تو حضرت سیدنا انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ جب میں نے یہ منظر دیکھا तो अपने जज्बात बयान करते हुए वो बताते हैं, फलम अजल उहिब्बुद्दुब्बा मिन यौम इज़िन, यानी उस दिन से मैं भी कद्दू शरीफ को पसंद करता हूँ। ये बुखारी शरीफ की हदीस है कि हज़रत अनस रज़ी अल्लाह तआला नु बताते हैं कि जब मैंने हुजूर को देखा कि मेरे आका तलाश कर करके कद्दू की जो काश होती है उसको तनावुल फरमा रहे हैं, तो मुझे भी उस दिन से कद्दू से मोहब्बत हो गई कि मेरे आका अलैहिस्सलाम को कद्दू शरीफ पसंद था। ये है वो मोहब्बत जो सहाबा किराम रज़ी अल्लाह तआला अन्हुम नबी पाक अलैहिस्सलाम का एक एक अमल देख कर किया करते थे। नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम से मोहब्बत की जो दास्तानें कायम की और तारीख़ ने उनको हमेशा के लिए महफूज किया, उन दास्तानों में से एक दास्तान ये भी है कि हुदैबिया के मौके पर नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने जो एक सुलहनामा तहरीर फरमाया था और हज़रत अली रदी अल्लाह तआला अन्हु ने उस सुलहनामे को तहरीर किया था, वो बड़ी खूबसूरत एक वाकया है और बड़ा खूबसूरत वो एक दास्तान है कि जिसको नबी पाक अलैहिस्सलाम की मोहब्बत और नबी पाक अलैहिस्सलाम से इश्क का सबूत समझा और कहा जाता है। हुदैबिया के मौके पर नबी पाक अलैहिस्सलाम ने जो एक सुलहनामा तहरीर फरमाया उसमें हुआ ये कि कुरैश का एक नुमाइंदा सुहैल बिन अमर, ये सुलह की कोशिश के लिए नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के पास आया और सुलह की दावत दी और तमाम मामला देखे गए, तो बिलाखिर सुलह की कुछ शराइत पर इत्तिफाक हो गया कि अब सुलह की जाएगी। नबी पाक अलैहिस्सलाम ने अपनी तरफ से जो मुआहदा और एक एग्रीमेंट होने वाला था उसकी जो दस्तावेज़ को तहरीर करना था, तो उसकी दस्तावेज़ की तहरीर के लिए हज़रत सैयदना अलीउल मुर्तज़ा रदी अल्लाह तआला अन्हो को बुलाया और इरशाद फरमाया कि लिखो। अब हज़रत अली रदी अल्लाह तआला अन्हो के हाथ में कलम है और वो लिखने वाले हैं और नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं लिखो। लिखना यह है, सबसे पहले फरमाया लिखो बिस्मिल्लाहिर्रहमानिर्रहीम। इस पर जो वो दूसरी तरफ का बंदा था जो उस एग्रीमेंट के वक्त मौजूद था सुहैल, उस सुहैल ने ये आगे से कहा कि हम इसे नहीं जानते, यानी जब हज़रत अली रदी अल्लाह तआला अन्हु बिस्मिल्लाहिर्रहमानिर्रहीम लिखने लगे तो सुहैल ने आगे से कहा कि हम इसे नहीं जानते, तो आप बिस्मिकल्लाहुम्मा लिखें, यानी आप यूँ लिखिए बिस्मिल्लाहिर्रहमानिर्रहीम ना लिखें। नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम के हुक्म पर हज़रत अली रदी अल्लाह तआला अन्हु ने ये अल्फाज लिख दिए, यानी हुक्म हुआ था कि बिस्मिल्लाह लिखो लेकिन अभी लिखने ही वाले थे तो सुहैल ने आगे से कहा कि ये नहीं वो लिखना है, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो लिखो। नबी पाक अलैहिस्सलाम ने जब ये लिखवा दिया तो इसके बाद हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अब ए अली ये लिखो हाज़ा मा सालहा अलैहि मुहम्मदुर रसूलुल्लाह सुहैल इब्न अमर, यानी ये वो शराइत हैं और कंडीशंस हैं कि जिन पर अल्लाह के रसूल सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम यानी हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम की सुहैल बिन अम्र के साथ सुलह हो चुकी है। हाज़ा मा सालहा, इन शराइत पर नबी पाक अलैहिस्सलाम की और सुहैल की आपस में सुलह हो चुकी है। अब जब ये जुमला लिखने के लिए हज़रत अली रदी अल्लाह तआला अन्हु को कहा तो नबी पाक अलैहिस्सलाम ने जब फरमा दिया तो हज़रत अली रदी अल्लाह तआला अन्हु ने उस जुमले को लिख दिया। इस पर सुहैल कहने लगा कि रसूलुल्लाह के अल्फाज ना लिखिए, यानी जो रसूलुल्लाह लिखा गया है ये ना लिखिए, क्योंकि अगर हमें आपकी रिसालत पर यकीन होता तो फिर हमारे और आपके दरमियान तो झगड़ा ही कोई नहीं था। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये आपका नाम है, इसको हम मानते हैं, मगर जो रसूलुल्लाह लिखवाया जा रहा है इस पर तो हमें यकीन ही नहीं है, और अगर हमें यकीन होता तो हमारा आपका झगड़ा ही नहीं था। ये जो इबारत है रसूलुल्लाह वाली इसको भी ना लिखिए। तो जब ये बात सुहैल ने कही तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने उनकी ये बात कबूल की। जब बात कबूल की तो हज़रत अली रदी अल्लाह तआला ने फरमाया कि रसूलुल्लाह के अल्फाज जो हैं वो भी मिटा दो। हज़रत अली रदी अल्लाह तआला ने फरमाया, लेकिन कुर्बान जाइए हज़रत अली रदी अल्लाह तआला अन्हु के इश्क रसूल पर और हुज़ूर करीम सल्लल्लाहु अलैहि वसल्लम से बेपनाह मोहब्बत पर कि नबी पाक अलैहिस्सलाम ने जब फरमाया तो आपने हुज़ूर की बारगाह में अर्ज़ की कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं अली आपके नाम मुबारक को हरगिज़ नहीं मिटा सकता, जब मैंने लिख दिया तो मैं आपका नाम नहीं मिटा सकता। बिल आखिर नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने खुद ही रसूलुल्लाह की जगह मुहम्मद इब्न अब्दुल्लाह ये लिख दिया, यानी हज़रत अली रदी अल्लाह तआला अन्हो की जो मोहब्बत थी और हज़रत अली रदी अल्लाह तआला अन्हो का जो इश्क था वो उनको इजाज़त नहीं दे रहा था कि नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का नाम मिटाऊँ, रसूलुल्लाह को हज़्फ करूं। तो बिलाखिर हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुद मोहम्मद बिन अब्दुल्ला लिख दिया। ये मोहब्बत थी हज़रत अली रदी अल्लाह तआला अन्हु की नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से। ग़ज़वा उहद के अंदर एक मशहूर सहाबी हज़रत सैयदना साद रदी अल्लाह तआला अन्हु, ان کی کیفیت کیا تھی اور ان کا جذبہ جہاد کیسا تھا، ان کی حضور کریم صلی اللہ علیہ وسلم سے محبت کیسی تھی کہ یہ دشمنوں پر تیر برسا رہے تھے اور نبی پاک صلی اللہ علیہ وسلم خود اپنے دست مبارک سے ان کو تیر عطا فرما رہے تھے، یعنی وہ تیر چلا رہے ہیں اور میرے آقا صلی اللہ تعالیٰ علیہ وسلم اپنے دست کریم سے ان کو تیر عطا فرما رہے ہیں. اور یہی وہ دن تھا کہ جس دن حضرت سعد کو یہ سعادت حاصل ہوئی کہ نبی پاک صلی اللہ علیہ وسلم نے خود حضرت سعد سے فرمایا کہ اے سعد، میرے ماں باپ تم پر قربان، تم تیر چلاؤ. کتنی خوش نصیبی ہے، کتنی بڑی بات ہے کہ میرے آقا صلی اللہ علیہ وسلم حضرت سعد جو سعادتوں والے ہیں، جو عظمتوں والے ہیں، میرے آقا صلی اللہ علیہ وسلم خود حضرت سعد رضی اللہ تعالیٰ عنہ سے فرماتے ہیں کہ اے سعد، میرے ماں باپ تم پر قربان، تم تیر چلاؤ. یہ نبی پاک صلی اللہ علیہ وسلم کی اپنے صحابہ سے محبت اور صحابہ کی حضور کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے بے پناہ محبت ہے. اسی طرح غزوہ احد کے اندر ہی حضرت سیدنا ابو دجانہ رضی اللہ تعالیٰ عنہ، ان کو جب ڈھال کے لیے یعنی پروٹیکشن کے لیے کوئی چیز نہیں ملی تو انہوں نے اپنی پشت کو، اپنی کمر کو آقا انعامدار صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے لیے ڈھال بنا لیا، یعنی حضور کے آگے ایسے کر کے کھڑے ہو گئے اور اپنی پشت کو نبی پاک صلی اللہ علیہ وسلم کے لیے ڈھال بنایا اور تمام تیر حضور کی محبت میں اور میرے آقا کے عشق کے اندر اپنی پشت پر برداشت کیے اور نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو آنچ تک نہیں آنے دی. یہ کیا کمال محبت تھی کہ اپنے جسم کی پرواہ نہیں ہے، اپنی تکلیف کی پرواہ نہیں ہے، پرواہ ہے، خیال ہے تو فقط نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات کا ہے. اسی طرح حضرت سیدنا قتادہ بن نعمان انصاری رضی اللہ تعالیٰ عنہ، انہوں نے اپنے چہرے کو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے مبارک چہرے کے سامنے کر دیا تو ایک تیر آ کر آپ کی آنکھ میں لگا کہ اس تیر سے آپ کی آنکھ باہر آ گئی. آپ اندازہ کیجئے کتنی بڑی تکلیف ہے، کتنی بڑی تکلیف ہے کہ کوئی چیز آ کر لگے اور وہ تیر ہو جو نوکیلا ہے، چبھ جانے والا اور شدید تکلیف دینے والا، وہ تیر آتا ہے اور ایسا آ کے لگتا ہے کہ آپ کی آنکھ کو باہر نکال دیتا ہے. یہ آنکھ کا نکلوانا اور اتنی بڑی تکلیف کو سہ جانا صرف اور صرف نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی محبت میں تھا. یہ ہے صحابہ کی محبت. مشہور مسلمانوں کے تیسرے خلیفہ، مشہور صحابی حضرت سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ ایک مرتبہ مسجد کے دروازے پر بیٹھے ہیں اور وہاں بیٹھ کر آپ نے بکری کی دستی کا گوشت منگوایا اور کھایا اور پھر بغیر تازہ وضو کیے نماز ادا کی. پھر یہ فرمایا کہ رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم بھی اسی جگہ بیٹھ کر یہی کھایا تھا اور اسی طرح کیا تھا. میں حضور کی ادا کو ادا کر رہا ہوں، یعنی نبی پاک صلی اللہ علیہ وسلم کو میں نے دیکھا تھا کہ نبی پاک علیہ الصلوۃ والسلام نے بھی مسجد کے دروازے پر یوں ہی دستی کا گوشت منگوایا تھا، تناول فرمایا تھا اور تازہ وضو کیے بغیر نماز ادا فرمائی تھی. حضور کی اتباع کے اندر میں ویسے ہی کر رہا ہوں. یہ ہے محبت اور یہ ہے جذبہ اتباع. اسی طرح مشہور صحابی رسول، مسلمانوں کے پہلے خلیفہ حضرت سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ، سبحان اللہ، آپ کی محبت اور آپ کے عشق کی داستانیں تو ختم ہی نہیں ہوتی. آپ کا جب وصال کا وقت قریب تھا تو آپ نے اپنے اہل خانہ سے یہ بات پوچھی تھی. اہل خانہ سے سوال کرتے ہوئے کہا کہ مجھے یہ بتاؤ کہ نبی پاک صلی اللہ علیہ وسلم کو کس دن آپ نے انتقال فرمایا تھا اور کفن کے اندر کتنے کپڑے دیے گئے تھے. مقصد یہ تھا کہ مجھے بھی کفن کے اندر اتنے ہی کپڑے دیے جائیں جتنے نبی پاک صلی اللہ علیہ وسلم کو دیے گئے تھے، یعنی اس دنیا سے جاتے ہوئے بھی میں نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کا متبع رہوں اور حضور کریم صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ میری موافقت ہو جائے. صحابہ کرام نے بہت اعلیٰ ترین انداز کے اندر اور بڑے شاندار انداز کے اندر نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم سے محبت کی ہے اور روایات اور احادیث یہ ثبوت دیتی ہیں کہ انہوں نے وہ محبت کی داستانیں قائم کی ہیں. صحابیات نے وہ محبت کی تاریخیں رقم کی ہیں کہ کائنات کے اندر ویسی محبت کوئی کسی سے کر نہیں سکتا. نبی پاک صلی اللہ علیہ وسلم کے صحابہ جیسی حضور کریم صلی اللہ علیہ وسلم سے محبت کرتے تھے. کتب کے اندر، روایات کے اندر، سیرت کی کتابوں کے اندر، شمائل کے اندر نبی پاک صلی اللہ علیہ وسلم کی ان محبت کے واقعات کو بڑی تفصیل سے بیان کیا گیا ہے. اللہ تبارک و تعالیٰ سے دعا ہے حضور کریم صلی اللہ علیہ وسلم کی محبت کا صدقہ ہماری اور ہمارے اولادوں کے دلوں کے اندر سچی محبت مصطفیٰ صلی اللہ علیہ وسلم پیدا ہو جائے. آمین بجاہ النبی الامین، وصلی اللہ تعالیٰ علیہ وآلہ وسلم.